नागरिकको आवश्यकता घाँस बाँस र कपासका लागि रेडियो कार्यक्रम सुरक्षित आवास। नमस्कार, कार्यक्रम सुरक्षित आवासमा म पवन शर्माको हार्दिक स्वागत छ। ह्याबिटेट फर ह्युमिनिटी नेपाल र निर्स नेपालको सहकार्य, जिल्ला प्रशासन कार्यालय जाजरकोटको समन्वय तथा सामुदायिक रेडियो खलङ्गाले यो कार्यक्रम उत्पादन गरेको हो। जाजरकोटबाट उत्पादन गरिएको कार्यक्रम सुरक्षित आवाज हरेक आइतबार बेलुकी 6:30 बजेदेखि आधा घण्टा प्रसारण हुन्छ भने यसको पुनः प्रसारण सोमबार बिहान 7:30 बजे सुन्न सक्नुहुनेछ। कार्यक्रम सुरक्षित आवाज रेडियो खलङ्गा सहित जाजरकोटका सामुदायिक रेडियोबाट पनि प्रसारण भइरहेको छ। रेडियो खलङ्गा, रेडियो हाम्रो पाइला, रेडियो जाजरकोट, रेडियो पृथ्वी लगायत रेडियोको वेबसाइट अनि विभिन्न सामाजिक सञ्जालबाट पनि यो कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रम सुरक्षित आवासमा हामी जाजरकोट भूकम्पपछि प्रभावित नागरिकको भोगाई, सिकाइ, सावधानी र सकारात्मक सोच विकास गर्ने खालका सामग्री प्रस्तुत गर्दछौँ। कार्यक्रम सुरक्षित आवास सम्बन्धी तपाईँका पनि केही जिज्ञासा प्रश्न भएमा फोन मार्फत टिपाउन सक्नुहुनेछ। त्यसका लागि 089-34-202 फोन गर्न सक्नुहुनेछ। आजको कार्यक्रम सुरक्षित आवासमा हामी भूकम्पपछि राष्ट्रिय आवास तथा बस्ती उत्थानशील समन्वय मञ्च मार्फत समन्वय, राहत तथा तथ्याङ्क व्यवस्थापनमा सहयोग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग गरिरहेको तथ्याङ्क व्यवस्थापनमा समन्वय र अस्थायी आवास निर्माणमा प्राविधिक सहयोगका बारेमा छलफल गर्नेछौँ। आवास निर्माणको काम चलिरहेको छ। सरकारले लाभग्राही पहिचान र पहिलो किस्ता निकासा गरिसकेको बताइरहँदा अझै पनि पीडितहरू प्राविधिक सहयोग नभएकाले अस्थायी टहरा निर्माणमा ढिलाइ गरिरहेका छन्। प्राविधिक सहयोग, सूचना सम्प्रेषण लगायतका विषयमा छलफल गर्न राष्ट्रिय आवास तथा बस्ती उत्थानशील मञ्चका नेसनल टेक्निकल कोअर्डिनेटर रिजन गजुरेलसँग हाम्रा सहकर्मी सरोज ओलीले गरेको कुराकानी।
स्वागत छ सर कार्यक्रममा।
हजुर नमस्ते।
अनि जुन तपाईँको राष्ट्रिय आवास तथा बस्ती उत्थानशील मञ्च छ, यसले के कस्तो काम गर्छ?
सर्वप्रथम त यस कार्यक्रम सुनिरहनु भएका सम्पूर्ण श्रोताजनहरू र हजुरलाई पनि मेरो विशेष नमस्कार गर्न चाहन्छु। यस राष्ट्रिय आवास तथा बस्ती उत्थानशील समन्वय मञ्च चाहिँ 2072 साल गोर्खा भूकम्प गए पश्चातको जब ठुलो स्केलमा चाहिँ निजी आवास र सँगसँगै अरू विभिन्न संरचनाहरूको चाहिँ क्षति हुन पुगेको थियो, त्यस अवस्थामा चाहिँ त्यस क्षति भएका संरचनाहरूको पुनर्निर्माण पुनर्स्थापना कार्यलाई अगाडि बढाउनको लागि भनेर चाहिँ नेपाल सरकारको तर्फबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सहरी विकास मन्त्रालय र अरू विभिन्न मन्त्रालयका केन्द्रीय त्यस्तै आएर चाहिँ जिल्ला आयोजना कार्यान्वयन इकाइहरूको चाहिँ स्थापना भएको थियो र सँगसँगै विभिन्न सङ्घ संस्थाहरू निकै बाहिर अन्तर्राष्ट्रिय राष्ट्रिय सङ्घ संस्थाहरूले पनि त्यस अवस्थामा चाहिँ पुनर्निर्माण पुनर्स्थापना कार्यलाई चाहिँ अगाडि बढाउनको लागि चाहिँ सहयोग गर्ने अगाडि बढ्दै गर्दाखेरिमा चाहिँ यस मञ्चको मुख्य उद्देश्य चाहिँ तत्कालीन रूपमा चाहिँ विभिन्न सङ्घ संस्था त्यस्तै आएर सरकारी निकायहरू जो चाहिँ निजी आवास पुनर्निर्माण पुनर्स्थापनामा चाहिँ लाग्नु भएको थियो उहाँहरू बिच चाहिँ एक किसिमको सहकार्य समन्वय र सँगसँगै उहाँहरूको सूचना कार्यको सूचना व्यवस्थापनमा पनि सहजीकरण गर्नको लागि चाहिँ स्थापना गरिएको थियो र सँगसँगै यस समन्वय मञ्चबाट चाहिँ हामीले प्राविधिक रूपमा चाहिँ विभिन्न प्राविधिक कार्यविधिहरू, गाइडलाइनहरू र पोलिसिजहरूमा पनि काम गर्दै आइरहेको हुनाले चाहिँ यस खालका कार्यविधिहरूको पनि आवश्यकता पर्ने भएकोले ती कुराहरूलाई पनि एड्रेस गर्नको लागि चाहिँ यो मञ्चको चाहिँ सुरुवाती चरणमा चाहिँ स्थापना गरिएको थियो र हालमा आएर चाहिँ हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत चाहिँ हाम्रा कामहरू गरिरहेका छौँ र यसमा चाहिँ विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैर सरकारी संस्थाहरू र सँगसँगै 7 प्रदेश र स्थानीय तहमा पनि गएर चाहिँ विपद सम्बन्धीका पुनर्निर्माण पुनर्स्थापना र सँगसँगै बहुप्रकोपीय जोखिम न्यूनीकरणका बाटोमा पनि हामीले काम गर्दै आइरहेका छौँ।
जुन हजुरले भन्नुभयो 2072 सालको भूकम्प पश्चात तपाईँको राष्ट्रिय आवास तथा बस्ती उत्थानशील मञ्च तपाईँले स्थापना भयो भन्नुभयो, जुन यसले गर्ने कार्यहरू यो भूकम्पमा मात्रै हो कि अथवा अन्य क्षेत्रमा पनि काम गरिरहेको छ?
यस मञ्चको मुख्य उद्देश्य भनेको चाहिँ हामीले निजी आवासको पुनर्निर्माण पुनर्स्थापनामा चाहिँ बढी फोकस भएर हामीले काम गर्छौँ। हाल आएर चाहिँ हामी सबैलाई जानकारी नै छ जुन विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन रणनीतिक कार्य योजना 2018-30 त्यसमा त्यसकै अधीनमा रहेर चाहिँ त्यसले गाइडेड गरेका जुन बिल ब्याक बेटर र सँगसँगै पुनर्निर्माण पुनर्स्थापना कुराहरू र उत्थानशील समाजको निर्माण गर्नको लागि चाहिँ हामीले मूलत यो दैविक विभिन्न दैविक प्रकोपबाट क्षति भएका पुनर्निर्माण गर्नुपर्ने पुनर्निर्माणको स्थापना गर्नुपर्ने निजी आवासकै पार्टमा चाहिँ हामी बढी फोकस भएर हामीले काम गरिरहेका छौँ र सँगसँगै निजी आवास सँगसँगै बस्तीको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ र बस्ती पनि बस्तीको सुनिश्चितताको लागि वा कति बस्तीहरू चाहिँ जोखिममा रहिरहेको अवस्थामा चाहिँ त्यस्ता जोखिममा रहेका बस्तीहरूको अध्ययन गर्ने अनुसन्धान गर्ने र सँगसँगै उहाँहरूलाई कहाँ चाहिँ राख्दाखेरि सजिलो हुन्छ सहायक पर्छ भनेर त्यस्ता खालका अध्ययन मार्फत रिकमेन्डेसनहरू पनि हामीले चाहिँ प्राधिकरण मार्फत र सँगसँगै अरू प्रदेश सरकार मार्फत चाहिँ हामीले प्रदान पनि गरिरहेका छौँ।
जुन 72 साल पछि अहिले जाजरकोटमा भूकम्प आयो गत कार्तिक 17 गते, तपाईँहरूले जाजरकोटमा चाहिँ के कसरी काम गरिरहनु भएको छ?
2072 साल वैशाख 12 पछिको हामीलाई लाग्छ यो जाजरकोटको अस्तिको भूकम्प नै ठुलो भूकम्प हो। यद्यपि यो बिचमा धेरै भूकम्पका पराक्रमणहरू चाहिँ नेपालमा आइसकेका छन्, जस्तै लमजुङ भूकम्प, त्यस्तै आएर खोटाङमा, त्यस्तै आएर चाहिँ यो अगाडि नै डोटीमा सुदूरपश्चिम प्रदेशको डोटी जिल्लालाई केन्द्रबिन्दु बनाएर र सँगसँगै 1 महिना अगाडि जाजरकोट भूकम्प आउनुभन्दा 1 महिना अगाडि चाहिँ बझाङ जिल्लामा चाहिँ पराकम्पनहरू आएका थिए र निजी आवास र सँगसँगै अरू विभिन्न संरचनाहरूमा चाहिँ धेरै क्षति पुर्याएको थियो। जाजरकोट भूकम्प यस कारण पनि विशेष छ कि यो रात्रिकालीन समयमा आयो, जसले गर्दाखेरिमा हामीले धेरै धनको त हामीले धेरै क्षति गऱ्यौँ, सँगसँगै जनको पनि धेरै मान्छेहरूलाई पनि हामीले चाहिँ मृत्यु भएर चाहिँ गुमाउन पुग्यौँ। त्यसले गर्दाखेरि नि यो अझै महत्त्वपूर्ण चाहिँ भएर अगाडि बढिरहेको छ। यस कार्यमा चाहिँ भूकम्प गएको केही दिनपछि 2 दिनपछि नै हामीले हामी राष्ट्रिय विपर्यस्त नियन्त्रण तथा व्यवस्थापन प्राधिकरणमा रहेर काम गर्दै गर्दा र सँगसँगै कर्णाली प्रदेशको चाहिँ आन्तरिक मामिला मन्त्रालयमा बसेर हाम्रो साथीहरूले काम गर्दै गर्दाखेरिमा जाजरकोट भूकम्प गएको केही दिनमा नै हामी यहाँ जिल्लामा उपस्थित भएका थियौँ र त्यतिखेरको अवस्थामा विभिन्न संस्था, सरकारी निकाय, राजनीतिक दल लगायत विभिन्न प्राइभेट सेक्टरहरू, निजी संस्थाहरूले पनि सहयोग गर्दै आइरहँदाखेरिमा चाहिँ र जिल्लाले एकद्वार प्रणालीलाई चाहिँ अगाडि बढाउँदै गर्दाखेरिमा त्यही एकद्वार प्रणालीलाई कसरी व्यवस्थित गर्न सकिन्छ, कसरी सुदृढ गर्न सकिन्छ भनेर हामी जिल्लाले एकद्वार प्रणाली खडा गरेको स्थानमै रहेर चाहिँ काम गर्दै आइरहेका छौँ र त्यो काम चाहिँ हामीले आजसम्म पनि निरन्तर रूपमा गरि नै रहेका छौँ। जिल्ला प्रशासन कार्यालयमै बसेर चाहिँ कामहरू हामीले अगाडि बढाएका छौँ। सँगसँगै स्थानीय तहमा पनि हामीले हेर्दाखेरिमा हाल आएर चाहिँ अस्थायी आवासको कार्यविधि अगाडि बढ्दै गर्दाखेरिमा र पीडित घर परिवारहरूलाई चाहिँ अस्थायी आवास पुनर्निर्माणको लागि अनुदान लिँदै गर्दाखेरिमा चाहिँ यहाँ रहेको केही समस्या छन् भनेदेखि ती समस्यालाई फुकाउनलाई पनि हामीले कार्य अगाडि बढाइरहेका छौँ र अर्को भनेको चाहिँ प्राविधिकहरूलाई, जुन स्थानीय तहमा खटिनुभएका प्राविधिकहरूलाई पनि भूकम्प सम्बन्धीको वा पुनर्निर्माण सम्बन्धीका ज्ञान अभिवृद्धि गर्ने कुराहरूलाई पनि हामीले अगाडि बढाएर कामहरू गरिरहेका छौँ र सँगसँगै अहिलेको अवस्था हेर्ने हो भने साँच्चीकै जाजरकोटमा अब सबैजना अस्थायी आवासमै फोकस भएर चाहिँ लागिरहेका छौँ भनेदेखि केही घरधुरीहरूले चाहिँ अब पुनर्निर्माण प्रक्रियालाई अगाडि बढाउनु पर्ने भनेर पनि काम थाल्दै गर्दाखेरिमा पछि भनौँ न त्यो घरहरूले चाहिँ भूकम्पको मापदण्डलाई मानुन् भन्ने हिसाबले पुनर्निर्माणको कुराहरूलाई पनि अगाडि बढाएर चाहिँ त्यो खालको अभिमुखीकरणहरूमा कार्य पनि लागिरहेका छौँ। प्रदेश स्तरमा चाहिँ हामी आन्तरिक मामिला मन्त्रालयमै हाम्रो साथीहरू बसिरहनु भएको छ र त्यहाँ पनि त्यहाँ रहनुभएका संस्था जसले चाहिँ जाजरकोटलाई फोकस गरेर काम गरिरहनु भएको छ उहाँहरूसँग चाहिँ समन्वय सहकार्य गरेर चाहिँ कामहरू अगाडि बढाइरहेका छौँ र सँगसँगै यता केन्द्रमा जुन प्राधिकरण मार्फत हामी बस्दै आइरहेका छौँ र यहाँ चाहिँ हामीले जुन अस्थायी आवासको कार्यविधिहरू बनाउन वा अरू विभिन्न खालका कार्यविधिहरू बनाउने कुराहरू होला र सँगसँगै सूचना प्रणालीकोलाई कसरी चाहिँ सुदृढ गर्ने भन्ने कुरामा पनि हामीले फोकस भएर चाहिँ कामहरू अगाडि बढाइरहेछौँ र सँगसँगै भोलिको दिनमा भावी योजनामा पुनर्निर्माण प्रक्रियालाई कसरी अगाडि लान सकिन्छ भनेर पनि प्राधिकरणसँगै रहेर चाहिँ हामीले आफ्नो ज्ञान सिपको आधारमा चाहिँ के खालका कामहरूलाई नै अगाडि बढाएर
सर यो तथ्याङ्कको कुरा गर्नुभयो हजुरले, यो तथ्याङ्क सङ्कलनमा तपाईँहरूले पनि सहयोग गरिरहनु भएको छ, तर रुकुम र जाजरकोटको तुलनामा हेर्ने भने रुकुममा चाहिँ अलिकति तथ्याङ्क चाहिँ सही भएको, जाजरकोटमा चाहिँ अलिकति तथ्याङ्क सङ्कलन गर्दाखेरि भने जत्तिकै तथ्याङ्कहरू उपलब्ध नभएको, एकिङ डेटाहरू चाहिँ नभएको भन्ने कुरा आयो, यसमा गल्ती चाहिँ कसको देख्नुभयो हजुरहरूले?
यसमा चाहिँ अलिकति मैले आफ्नै प्रश्न हुनको लागि सायद हजुरले यो अहिलेको क्षतिकै तथ्याङ्कको बारेमा अलिक बढी फोकस भएर कुरा गर्दै हुन्छ जस्तो लाग्यो, निजी आवास र सँगसँगै अरू संरचनाको क्षतिको बारेमा। सर्वप्रथम त जब कुनै पनि विपद आउँछ त्यसपछि त्यहाँको तथ्याङ्क सङ्कलन गर्ने पहिलो जिम्मेवारी भनेको चाहिँ स्थानीय तह र सँगसँगै त्यहाँ आबद्ध रहनुभएका संस्थाहरू र साझेदार निकायहरू बिच नै रहन्छ. उहाँहरूले नै सर्वप्रथम चाहिँ त्यहाँको वस्तुगत अवस्थाको तथ्याङ्क चाहिँ सङ्कलन गर्नुपर्ने हुन्छ र त्यसकै आधारमा रहेर चाहिँ केन्द्रले विगत प्राधिकरणले अहिलेको अस्थायी आवासको अनुदान पनि वितरण गरिसकेको छ. हामीले यहाँबाट हेर्दै गर्दाखेरिमा चाहिँ र हाम्रो साथीहरू जिल्लामा बसेर काम गर्दै गर्दाखेरिमा हामीले स्थानीय तहलाई चाहिँ त्यो तथ्याङ्क सङ्कलनमा चाहिँ हामीले फिल्डमै गएर भन्दा पनि आएको तथ्याङ्कलाई भेरिफाई गर्ने कुरा र त्यसलाई चाहिँ अगाडि बढाउने कुरालाई चाहिँ हामीले बढी प्राथमिकतामा राखेका छौँ. हामी आफैले चाहिँ गएर त्यति भएको घरजुरीको तथ्याङ्क सङ्कलन चाहिँ हामीले गर्दैनौँ. तर जब एक किसिमको तथ्याङ्क पालिका स्थानीय तह र मार्फत जिल्ला हुँदै प्राधिकरणमा आइसकेपछि पछिल्लो अवस्था पछिको अवस्था जब पुनर्निर्माण पुनर्स्थापना गर्ने कुरामा चाहिँ हामीले गरिने जुन क्षतिको आकलन अलिक डिटेल ड्यामेज एसेसमेन्ट पनि भन्छौँ त्यसलाई, त्यो खालको क्षतिको आकलनलाई चाहिँ छुट्टै खालको प्रविधि र टुलको प्रयोग पनि गरिन्छ र त्यो तथ्याङ्कबाट चाहिँ कति कुन घरलाई चाहिँ पुनर्निर्माण गर्नुपर्ने हो, कुन घरलाई चाहिँ पुनः प्रबलीकरण गर्नुपर्ने हो र कुन घर चाहिँ क्षति भएको छैन भनेर वर्गीकरण गरिन्छ र त्यसकै आधारमा चाहिँ उहाँहरूलाई सो अनुरूप चाहिँ राज्यले गर्ने व्यवस्था वा सहयोगको बाटो पनि रहन्छ. हो त्यसको काममा चाहिँ बडो हामीले बढी मोर फोकस भएर कामहरू गर्छौँ. तर अहिलेको स्थानीय तहले कलेक्ट गर्ने जुन तथ्याङ्क छ इनिसियल डेटा त्यसमा चाहिँ हामी त्यति साह्रो सङ्कलन जुन घर लेभलमै गएर सङ्कलन गर्ने कार्य चाहिँ गर्दैनौँ. यद्यपि हामीले सुन्दै आइरहेका छौँ विभिन्न कारणहरूले गर्दाखेरिमा अझै पनि तथ्याङ्कहरू आउन चाहिँ अझै समस्या भइरहेको भन्ने कुरा आएकै छ. हामीले भूकम्प गएको केही दिनपछि नै त्यो तथ्याङ्क सङ्कलनमा अगाडि सहयोग गर्दै अगाडि आइरहेका थियौँ. विभिन्न कारणवश चाहिँ तथ्याङ्कहरू अझै पनि आउन सकिएको छैन भन्ने रहेको छ र त्यसमा चाहिँ हामी सबैजनाले जतिसक्दो चाँडै चाहिँ तथ्याङ्कहरू चाहिँ दिएर स्थानीय तहलाई वडालाई त्यसै दिएर चाहिँ अगाडि बढायौँ भने चाहिँ त्यो चाहिँ एकदम सजिलो पुनर्निर्माण पुनर्स्थापना कार्यलाई अगाडि बढाउन निकै सजिलो हुन्छ भनेर चाहिँ म भन्न चाहन्छु.
अनि जुन हजुरहरूले अस्थायी आवास निर्माणको निर्देशिका प्रक्रियामा प्राविधिक सहयोग पनि गरिरहनु भएको छ, अहिले मान्छेहरू अस्थायी आवास निर्माण गर्दै गर्दाखेरि झारखण्डमा अधिकांश घरहरू भनेको ढुङ्गा र माटोबाट बनेका घरहरू मात्रै छ, तपाईँहरूलाई पनि थाहा भएकै कुरा हो, र यहाँ पनि अन्यता के छायो भन्दाखेरि अहिले ढुङ्गा र माटोबाट बनेका जति घरहरू छन् ती पूर्ण रूपमा क्षति अथवा आंशिक रूपमा क्षति भन्ने मान्छेलाई त्यो पनि क्लियर भएन. पूर्ण रूपमा क्षति भने त अब पुरै भत्किसक्यो होइन, अब आंशिक रूपमा क्षति त्यसलाई बस्न मिल्ने कि नमिल्ने, कतिपय मानिसहरूले यहाँको स्थानीयहरूले के गरेको देखियो भनेपछि अब निर्देशिका जुन अब कार्यविधिले एउटा मापदण्ड टोकेको छ, अनिवार्य घर चाहिँ भत्काउनै पर्छ, भत्काएपछि मात्रै लाभग्राहीले पहिलो किस्ताको रकम पाउनको लागि भत्काउनु परेन, दोस्रो किस्ता लिनका लागि चाहिँ अनिवार्य घर भत्काउनु पर्छ भन्ने त्यो अवस्था आएको छ. यसले गर्दा कतिपय गाउँघरमा जुन मान्छेहरू भैँसी बाख्रा त्यस्तो अब पशुपालन गर्ने त्यसपछि अन्नपात राख्ने मान्छेहरूलाई अलिकति समस्या भएको देखिन्छ. यो निर्देशिकालाई हामीले तल्लो लेभलबाट पुरै घरै भत्काउनु नपर्ने अवस्था छ नि, त्यसरी केही चेन्ज गर्न सकिन्छ कि सकिन्न तपाईँहरूको मार्फत?
यसको लागि चाहिँ मलाई लाग्छ हामीले अहिलेको जुन प्रावधान राखेका छौँ अस्थायी आवास निर्माणको लागि यसमा चाहिँ विभिन्न चरणमा छलफलहरू भएकै हो. यो निर्माण गर्दै गर्दाखेरिमा विभिन्न पोइन्ट मुद्दाहरूमा पनि भनौँ न एक किसिमको सबैजनाको सहमति लिएर अगाडि बढ्न नै खोजिएकै अवस्था हो र जतिसक्दो चाँडो हामीलाई किनकि घरहरू क्षति भएका थिए, धेरै धनधनको क्षति पनि भएको थियो, मान्छेहरू बाहिर त्रिपाल मुनि रहनु भएको थियो पीडितहरू, त्यो अवस्थामा चाहिँ जतिसक्दो चाँडो चाहिँ पीडितको हातमा चाहिँ अस्थायी आवास निर्माण गर्ने केही रकम उपलब्ध गराउन सकियो भनेदेखि चाहिँ उहाँहरूको भनौँ न चिसोले गर्दाखेरि चाहिँ जोगाउन सकिन्छ भनेर चाहिँ सबैको ध्यान त्यतातिर गएको पनि अवस्था हो. त्यो हिसाबमा चाहिँ पुनर्निर्माण प्राधिकरणले जतिसक्दो सजिलो प्रक्रियाबाट पहिलो किस्ता प्रदान गर्ने भनेर चाहिँ अगाडि बढाएको छ र आवासको लागि विभिन्न डिजाइनहरू हामीले छलफल गर्दै गर्दाखेरिमा पनि त्यो प्राविधिक ज्ञान सिप चाहिँ सबै ठाउँमा एकैचोटि पुग्न सक्दैन, त्यसले गर्दाखेरिमा चाहिँ स्थानीय वासी वा पीडितले नै आफूलाई पाएको पनि जस्तो सुकै अस्थायी आवास निर्माण गर्न चाहनुहुन्छ त्यही अनुसारले चाहिँ गर्न सक्नुहुन्छ भनेर चाहिँ ती खालका प्रावधानहरू राखिएको छ. जहाँसम्म हजुरले कुरा गर्नुभयो क्षतिको वर्गीकरण गर्ने कुरा, त्यो स्थानीय तहले मात्र गर्न पनि सक्दैन आजको अवस्थामा. त्यसको लागि चाहिँ प्राविधिक टोली चाहिँ केन्द्रबाट र प्रदेशबाट जान नै जरुरी हुन्छ. उहाँहरूले त्यो प्रत्येक घरको चाहिँ ड्यामेज ग्रेड एसेसमेन्ट भन्छौँ हामीले, डिटेल ड्यामेज एसेसमेन्ट पनि भन्छौँ त्यसलाई, घरको क्षतिको आकलन मूल्याङ्कन गर्ने प्रविधि हुन्छ. त्यसको लागि छुट्टै टुल पनि प्राधिकरणमा उपलब्ध छ र त्यो टुलको आधारमा चाहिँ प्रत्येक घर सर्वेक्षण गरेर त्यो सर्वेक्षण गरेको नतिजाको आधारमा चाहिँ बल्ल हामीले त्यो घरमा मान्छे बस्न मिल्छ कि मिल्दैन, त्यो घरमा चाहिँ त्यसलाई मर्मत मात्र गर्नुपर्ने हो कि वा अर्कै घर बनाउनु पर्ने हो कि भन्ने बाटोमा जान सक्छौँ. अहिले अस्थायी आवास बनाउनकै लागि चाहिँ ती खालका मापदण्डहरू चाहिँ मलाई लाग्छ राखिएको छैन। पछि पुनर्निर्माण प्रक्रियामा जाँदै गर्दाखेरिमा चाहिँ हजुरले अघि भनेअनुसार नै यदि क्षति भएको घर छ, बस्न नमिल्ने घर छ भने त्यो त भग्नावशेष हो, त्यो भग्नावशेषलाई चाहिँ फेरि भनौँ न अर्को क्षति हुनबाट जोगाउनको लागि चाहिँ हटाउनु पर्छ भनेर चाहिँ यो सिकाइ चाहिँ 2072 गोर्खा भूकम्पबाट पनि सिकिएको पाठ हो। त्यही हिसाबले चाहिँ पूर्ण रूपमा क्षति भएको घरहरूलाई चाहिँ भत्काएर, पूर्ण रूपमै भत्काएर चाहिँ सोही स्थानमा वा अरू नयाँ स्थानमा घर बनाउन सकिन्छ भन्ने प्रावधान रहन सक्छ। तर आंशिक रूपमा क्षति भएका घरहरू जो चाहिँ प्रबलीकरण मार्फत चाहिँ फेरि बलियो बन्न सक्छन् ती घरहरूलाई चाहिँ भत्काइरहनु पर्दैन। त्यसका लागि प्राविधिक सहायता स्थानीय तहको प्राविधिकहरू त्यस्तै आयोग प्रदेश र जिल्ला केन्द्रबाट गएका वा विभिन्न सङ्घ संस्थाले खटाइएका प्राविधिकहरूले चाहिँ त्यसको प्रबलीकरण गर्ने चाहिँ सिप सिकाउँछन् र त्यो सिपको आधारमा हामीले घरहरूलाई प्रबलीकरण गरेर अगाडि बढ्यौँ भनेदेखि ती घरहरू सुरक्षित रहन्छन्। र अहिलेको अवस्थामा अस्थायी आवास बनाउने कुरामा चाहिँ यो घर भनौँ न क्षति पूर्ण रूपमा क्षति नभइसकेको कारणले गर्दाखेरिमा अस्थायी आवासको कार्यविधिमा चाहिँ के भनिएको छ भन्दाखेरि चाहिँ पूर्ण रूपमा क्षति भएको वा बस्न योग्य नभएका सम्पूर्ण घरहरूलाई चाहिँ घरहरूले चाहिँ यो खालको व्यवस्थाको सुविधा पाउने भनेर भन्दै गर्दाखेरिमा त्यो खालको भनौँ न म्यान्डेटरी अप्रोच चाहिँ म्यान्डेटरी राखिएको छैन जस्तो लागेको।
अनि सर, मैले एउटा कुरा अलिकति यहाँ प्रष्ट हुन के चाहेँ भन्दा, जुन हामीले अस्थायी आवासको लागि सामान्यतया घर सामान्य सर्किएको छ, आफूलाई लाग्छ यो बस्न मिल्छ है भन्ने जस्तो लाग्यो भने, त्यस्तो घर जुन हाम्रो फेरि लाभग्राहीमा कायम भएको तर पहिलो किस्ता बापतको रकम चाहिँ नपाएको, सम्झौता नगरेको, मलाई बस्न मिल्छ है, मलाई लाग्ने कुरा बस्न मिल्छ है भन्ने उसले सोच्छ, अनि त्यस पछाडि त्यो घर चाहिँ अहिले तत्कालको लागि चाहिँ अस्थायी ठहरा निर्माण नगर्ने, पछि पुनर्निर्माणमा जान मिल्छ कि मिल्दैन त्यस्तो अवस्थामा?
त्यसको लागि पनि निकै नै महत्त्वपूर्ण क्वेसन प्रश्न हजुरले राख्नुभयो। ती खालका प्रावधानहरू पनि छन्, नभएका होइनन्। अहिले साँच्चीकै अस्थायी आवासको आवश्यकता नरहेको वा बस्न योग्य रहेको तर पछि चाहिँ सम्भवतः भनौँ न पुनर्निर्माण वा प्रबलीकरण गर्न सकिन्छ कि भन्ने खालको आकलन गरिएको छ भनेदेखि ती घरहरू अहिले टिपाएर, अहिले स्थानीय तहलाई चाहिँ टिपाएर राख्न सकियो र पछि जुन प्राविधिक आउँछन् त्यहाँको अध्ययन गर्नको लागि ती प्राविधिकहरूलाई ती घर पनि चेकजाँच गराएर ती प्राविधिकको सल्लाहअनुसार चाहिँ त्यो घरलाई पुनर्निर्माण गर्नुपर्ने हो कि वा प्रबलीकरण गर्नुपर्ने हो कि त्यो अनुसार पनि लाग्न सकिन्छ। प्राविधिकले चाहिँ पूर्ण रूपमा त्यसको अध्ययन गर्नु पर्यो र त्यो अध्ययनको आधारमा मात्र हामीले भन्न सक्छौँ।
अनि अर्को कुरा, हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आएका छौँ, एउटा जुन अहिले भूकम्पले जागोडमा धेरै क्षति त भइहाल्यो, अब यसभन्दा क्षति भनेपछि हाम्रो बर्खामा हुने देखिन्छ। अहिले पनि हामीले जुन बस्तीहरू छन्, कतिपय बस्तीहरू माथि पहाड चर्केका छन्, तलपट्टि बस्ती बसेको छ, त्यस्तो बस्तीहरूको लागि बस्ती स्थानान्तर गर्नका लागि तपाईँहरूले चाहिँ कसरी अगाडि समन्वय गरिरहनु भएको छ?
यो पनि निकै महत्त्वपूर्ण कुरा हजुरले राख्नुभयो। अब बर्खाको समय, यो जाडोको समयपछि फेरि बर्खाको समय अर्को खालको विपदको पनि सिर्जना हुनसक्छ। हामीले मैले अलिकति यसलाई भूमिकाबाट नै भन्न चाहन्छु जहाँ कि सबैजनाले हामीले मजाले बुझ्न पनि सकौँ। भूकम्प गएको केही समयपछि नै सबभन्दा पहिलो प्राथमिकताको रूपमा चाहिँ खोज उद्धारका कामहरूलाई नेपाल सरकारले राज्यले अगाडि बढाएको थियो। त्यसपछिको केही दिनपछि वा केही घन्टापछि चाहिँ तत्काल आवश्यक पर्ने सामग्रीहरू चाहिँ पीडितको घर परिवार घरसम्म पुर्याउने व्यवस्था गर्नको लागि पनि सबैजना हामी खटिएर अगाडि बढ्यौँ, त्यही अनुसार काम भयो। त्यसपछिको अवस्था भनेको चाहिँ अस्थायी आवास, किनकि चिसो मौसम नै आउँदै गर्दाखेरिमा अस्थायी आवासको कामहरू अगाडि बढाउनको लागि चाहिँ कार्यविधि बनाउने वा त्यो अनुसार चाहिँ रकम अनुदान रकम चाहिँ उपलब्ध गराउने र अहिले अब त्यो मध्य अवस्थामै छ, हजुरलाई बढी जानकारी छ त्यो प्रक्रियाको। र सँगसँगै अहिलेको यो बिचमा पनि केन्द्रमा पनि र प्रदेशमा पनि सबैजनाले भनौँ न यही अस्थायी आवासमा मात्र फोकस भइरहनु भएको छैन। अहिलेको अवस्था भनेको चाहिँ अब कसरी यो सम्पूर्ण कुरालाई चाहिँ जति पनि घरहरू भत्केका छन् यी 80,000 भनेर चाहिँ अहिले आएको छ लगभग, ती घरहरूलाई चाहिँ कसरी चाहिँ पुनर्निर्माण प्रक्रियामा अगाडि लान सकिन्छ भनेर ती खालका बहस विमर्शहरू पनि अगाडि बढिरहेका छन् र ती खालका एक्साइजहरू पनि भइरहेको छ राष्ट्रिय स्तरमा पनि। र त्यो जुन अघि हजुरले भन्नुभयो, जब बर्खा आउँछन् अरू बहुप्रकृतिय, किनकि हाम्रो देश भनेको त एउटा मात्र प्रकोपले क्षति हुने भन्ने छैन, यहाँ त बहु विभिन्न किसिमका विपदहरू चाहिँ आउन सक्छन्। र बर्खाको समयमा मुख्यतः पहाडी क्षेत्रमा चाहिँ पहिरो त्यस्तै आएर बाढीहरूले पनि सताउनी गरिरहेको छ। त्यो हिसाबमा अहिले हामीले चाहिँ स्थानीय तह मार्फत नै वडा कार्यालयहरू मार्फत चाहिँ कतिवटा क्षेत्रहरू चाहिँ कतिवटा बस्तीहरू चाहिँ जोखिमयुक्त छन् भनेर टिपाउँदै पनि खोज हिँडिरहेका छौँ। र जब त्यो इन्फर्मेसनहरू, जब त्यो विवरणहरू हामीले प्राप्त गर्छौँ त्यही अनुसारले चाहिँ भौगर्भिक अध्ययन गर्ने टोलीलाई पनि खटाउने भनेर चाहिँ प्राधिकरणले अहिले कार्यक्रम अगाडि बढाएको छ। हामीलाई यो कार्यक्रम सुनिरहनु भएको सम्पूर्ण जनता मार्फत पनि मैले यो अनुरोध गर्न चाहन्छु, यदि साँच्चीकै हामीले हाम्रो बसिरहेको बस्ती चाहिँ सुरक्षित छैन भन्ने लाग्छ भनेदेखि ती खालका त्यस्ता खालका बस्तीहरू चाहिँ आफ्नो वडा कार्यालय मार्फत चाहिँ स्थानीय तहमा टिपाउने र सँगसँगै ती आएका विवरणहरू चाहिँ प्राधिकरणलाई पठाइयो भनेदेखि हामीले ती खालका बस्तीहरूमा चाहिँ अध्ययन गर्नको लागि भनेर चाहिँ भौगर्भिक टोलीलाई चाहिँ पठाउँछौँ र ती टोलीले पनि त्यहाँ अध्ययन गर्नु पऱ्यो, किनकि हामीले भन्नु सर्वसाधारण रूपमा तरिकाले हेरेको अध्ययन गरेको विश्लेषण र एउटा प्राविधिक टोलीले गरेको गएर गरेको अध्ययनमा धेरै भिन्नता हुन्छ। त्यसले गर्दाखेरि हामीले जुनसुकै जोखिमको अध्ययन गर्नको लागि पनि ती खालका प्राविधिकहरू अहिले नेपालमा हाम्रै पनि उपलब्ध छन् र ती खालका रिसोर्सहरू हामीले खटाउँछौँ पनि र उहाँहरूले दिनुभएको विवरणको आधारमा उहाँहरूले दिनुभएको रिकमेन्डेसनको आधारमा चाहिँ साँच्चीकै ती बस्तीहरूलाई चाहिँ पुनर्स्थापना गर्नुपर्ने हो अर्को ठाउँमा सार्नुपर्ने हो भनेदेखि चाहिँ त्यो प्रक्रियाहरू पनि अगाडि बढाउँछौँ र सँगसँगै अब आउन सक्ने छलफलको क्रममै छ, ठ्याक्कै यही हुन्छ भन्ने त छैन, तर पनि अहिले छलफल भएअनुसार चाहिँ पुनर्निर्माण निजी आवास पुनर्निर्माण प्रक्रियालाई चाहिँ एक खालको भनौँ एक तरिकाले राज्यले सोचिरहेको छ भनेदेखि यस्ता क्षति भएका बस्तीहरूलाई पनि कसरी पुनर्स्थापना गर्न सकिन्छ भनेर ती खालका छलफलहरू पनि अगाडि बढिरहेको छ। त्यसले गर्दाखेरिमा चाहिँ सम्भवतः हामीले यो पुनर्निर्माण प्रक्रियालाई जसको चाँडै अगाडि बढाउँछौँ जस्तो लागेको छ। त्यो हिसाबले हेर्दाखेरिमा बर्खासम्ममा चाहिँ जति पनि भनौँ न भनरेबल अलिकति अलिकति क्षतिपूर्ण जमिनहरू हाम्रो समाजमा रहेका छन् त्यस्ता बस्तीहरूलाई चाहिँ जतिसक्दो चाँडै चाहिँ सुरक्षित स्थानमा चाहिँ सार्नको लागि पनि पहलहरू हुन्छ भन्ने लागेको छ।
अनि सर अब हामी अन्त्यमा आएका छौँ, आगामी रणनीति कार्ययोजना के छ तपाईँहरूको?
अब आगामी पुनर्निर्माणको लागि आगामी रणनीति भन्नाले विभिन्न चरणमा विभिन्न तरिकाबाट छलफलहरू अगाडि बढिरहेका छन्। आजकै दिनमा मैले ठ्याक्कै यही नै हुन्छ भनेर त हजुरहरूलाई भन्न सक्दिनँ, किनकि त्यस्ता खालका निर्णयहरू भएका छैनन्। तर सबैजनाको ध्यान चाहिँ जाजरकोटमा जति पनि पीडित रहनुभएको छ, जाजरकोट मात्र नभइकन एक महिना अगाडिको बझाङको बझाङ केन्द्रबिन्दु बनाएर आएको भूकम्पबाट पनि पीडित हुनुभएको जति पनि घरजुरीलाई चाहिँ पुनर्निर्माण पुनर्स्थापना प्रक्रियामा अगाडि लानुपर्छ भनेर चाहिँ सबैजनाको एकबद्ध रूपमा चाहिँ आवाजहरू उठेको छ र त्यही अनुसारले प्रक्रियाहरू पनि अगाडि बढ्छ होला। अब यो अस्थायी आवासको कामहरू केही सकिएपछि चाहिँ लगत्तै पुनर्निर्माणको लागि पनि विभिन्न अध्ययनहरू गर्नुपर्छ। पुनर्निर्माण प्रक्रिया अगाडि बढाउँदाखेरिमा हामीले विभिन्न तरिकाले स्रोतको सुनिश्चितता गर्नु पऱ्यो, क्षति कति छ त्यसको मूल्याङ्कन गर्नु पऱ्यो, ती सबै प्रक्रियाहरूलाई नै अगाडि लानुपर्ने हुन्छ र त्यो सबै प्रक्रिया अगाडि बढाएर चाहिँ साँच्चीकै जाजरकोट र बझाङ भूकम्पको पुनर्निर्माण प्रक्रिया चाहिँ यसरी बढ्छ भनेर चाहिँ नेपाल सरकारकोबाट नै पहल कदमी लिएर अगाडि पनि बढ्छ होला र यसमा सँगसँगै हातेमालो गर्न चाहिँ विभिन्न सङ्घ संस्थाहरू जस्तै हेबिटेट फर ह्युम्यानिटी, पिपल इन निड, सिआरएस लगायत अरू विभिन्न एनजिओ आइएनजिओहरू पनि सहकार्य गरेर चाहिँ जसरी अहिले अस्थायी आवास निर्माणको लागि साथ सहयोग गरिरहनु भएको छ त्यही हिसाबले चाहिँ कामहरू पनि अगाडि बढाएर जानुहुन्छ भन्ने हामीलाई लागेको छ।
अन्त्यमा रेडियो सुनेर बस्नुभएका श्रोताहरूलाई जुन प्रभावित नागरिकहरूलाई के भन्न चाहनुहुन्छ?
सर्वप्रथम त म हजुरलाई धन्यवाद पनि दिन चाहन्छु यो अवसर हामीलाई प्रदान गर्नुभएकोमा। सम्पूर्ण श्रोताहरूलाई अहिलेको अवस्थामा चाहिँ यदि साँच्चीकै हाम्रो बसिरहेका आवासहरू वा संरचनाहरू चाहिँ अलिकति जोखिमयुक्त छन् भनेदेखि त्यस्ता संरचनाहरूबाट चाहिँ हामी टाढै बस्नुपर्छ भनेर चाहिँ अनुरोध पनि गर्न चाहन्छु। हेर्दाखेरि हामीले साधारण आँखाले हेर्दाखेरिमा क्षति नदेखिने तर भनौँ न भित्र स्ट्रक्चरमा चाहिँ वा त्यसको भित्र चाहिँ क्षति भएको पनि हुनसक्छ। त्यो हिसाबले पनि हामीले चाहिँ क्षतिको आफैले पनि अहिले प्राविधिक नखटिँदै गर्दाखेरि चाहिँ आफैले मूल्याङ्कन गरेर पनि कति कुराहरू निर्णयहरू लिनपर्ने हुन्छ, त्यसको लागि पनि अनुरोध गर्न चाहन्छु। र सँगसँगै अहिले अब यो चिसोको मौसम छ, चिसोको मौसममा जुन अस्थायी आवासको लागि भनेर चाहिँ नेपाल सरकारबाट प्रयास दिने दुई किस्तामा भनेर चाहिँ अगाडि बढाएको छ, यो प्रक्रियालाई चाहिँ हजुरहरूले साथ सहयोग गरि नै रहनु भएको छ र यसलाई जसको चाँडै सकेर हजुरहरू सबैजना चाहिँ अस्थायी आवासभित्र बस्नु र चाहिँ अगाडि बस्नु हुन्छ भने सजिलो रहन्छ र सँगसँगै क्षतियुक्त बस्तीहरू त्यस्तो केही खालका छन् वा हजुरहरूलाई चाहिँ भनौँ न पुनर्निर्माण प्रक्रिया कसरी अगाडि बढाउन सकिन्छ भनेर चाहिँ केही खालको जिज्ञासाहरू छ भनेदेखि हाम्रा साथीहरू जिल्लामा अवस्थित रहि पनि रहनु भएको छ, उहाँहरूसँग सोझै सम्पर्क गरेर पनि हजुरहरूले चाहिँ आफ्नो जिज्ञासाहरू पनि अगाडि बढाउन सक्नुहुन्छ भनेर भन्न चाहन्छु। हजुरलाई पनि विशेष धन्यवाद दिन चाहन्छु।
हस् धन्यवाद।
यो कुराकानी सँगै कार्यक्रम सुरक्षित आवासको समय आजलाई सकिन लागेको छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रश्न र कुनै विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुनेछ। त्यसका लागि हाम्रो इमेल ठेगाना radio@jkt.com र फोन नम्बर 089-34-202 फोन गरेर आफ्नो विचार पनि टिपाउन सक्नुहुन्छ। हवस् त, कार्यक्रम सुरक्षित आवासमा अर्को हप्ता फेरि भेटौँला। आजको अङ्कबाट म पवन शर्मा पनि बिदा हुन्छु। नमस्कार।
के तपाईँ भूकम्प प्रभावित हुनुहुन्छ? यदि हुनुहुन्छ भने अस्थायी आवास अनुदान सम्बन्धी यी कुराहरूमा ख्याल राख्नुहोस् है।
आवास पूर्ण वा आंशिक रूपले क्षति भए तापनि बसोबास गर्न योग्य नभएको हुनुपर्नेछ। सो घोषणा सहितको निवेदन र ओडाको सिफारिसका आधारमा स्थानीय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले लाभग्राही कायम गरेको हुनुपर्नेछ।
पूर्ण वा आंशिक रूपले क्षति भए तापनि बसोबास गर्न योग्य नरहेको संरचनाको फोटो, प्रहरीको मुचुल्का, प्रत्येक घरधुरीको मुचुल्का नभएको अवस्थामा सामूहिक मुचुल्का पनि मान्य हुने, परिचय पत्रको प्रतिलिपि, नागरिकता वा राष्ट्रिय परिचय पत्र वा मतदाता परिचय पत्र वा वडाको सिफारिस, बैंक तथा वित्तीय संस्थामा रहेको खाताको विवरण वा चेकको प्रतिलिपि र घरमूली उपस्थित नभएको अवस्थामा मन्जुरीनामा सहितको निवेदन।
पहिलो किस्ताका लागि बैङ्क खाता भए बैङ्क खातामा र चेक खाता नभएका लाभग्राहीको हकमा नगदै रकम उपलब्ध हुनेछ, तर अन्तिम किस्ताका लागि बैङ्क खाता अनिवार्य छ।
अस्थायी आवासका लागि आफैले टहरा निर्माण गर्दा कार्यविधि अनुसार सबै प्रक्रिया पूरा गरी लाभग्राही कायम हुनुपर्छ।
लाभग्राहीले अस्थायी आवास निर्माण गर्दा स्थानीय स्रोत साधन प्रयोग गर्न पाउनेछन् र सकेसम्म स्थानीय सामग्रीकै प्रयोगमा जोड दिनु पर्नेछ।
कुनै संघ संस्था वा अन्य निकायको आर्थिक सहयोगले अस्थायी आवास निर्माण गरिदिएको खण्डमा अनुदान रकम पाइँदैन, तर लाभग्राहीले आफ्नै लगानीमा निर्माण गरेको र कार्यविधि अनुसार सबै प्रक्रिया पूरा गरी लाभग्राही कायम भएको खण्डमा भने अनुदान रकम पाइनेछ र यस प्रक्रियामा श्रमदान गर्न वा गरेको भएमा बाधा पर्ने छैन।
अस्थायी आवास निर्माणका लागि प्रत्येक लाभग्राहीले सम्झौता पश्चात पहिलो किस्ता रकम ₹25,000 र अन्तिम किस्ता रकम ₹25,000 गरी ₹50,000 पाउनेछन्।
भूकम्प अघि एउटै आवासमा बस्दै आएका तर अलगिएका परिवारले छुट्टा छुट्टै अस्थायी आवासका लागि अनुदान रकम पाउन सक्दैनन्। भूकम्प गएका बखत एउटै आवासमा बसोबास गरिआएका जुनसुकै परिवार भए तापनि ती सबैलाई एउटै परिवार मानि एउटा मात्र अस्थायी आवास लाभग्राही कायम गरिनेछ।
अनुदान रकम पाउनका लागि लाभग्राहीले जोखिमयुक्त घर भत्काउनु पर्छ या पर्दैन भन्ने विषयमा दफा 11 उपदफा 5 स्थानीय तहको विशेष भूमिकामा लाभग्राहीका भूकम्पबाट चर्के मर्केका जोखिमयुक्त भवन भत्काउन लगाउने स्पष्ट व्यवस्था गरिएको छ।
अनुदान रकम लिएर निर्माण सम्पन्न नगर्ने लाभग्राही र निजका परिवारलाई नेपाल सरकारबाट उपलब्ध गराइने पुनर्निर्माण तथा अन्य सेवा सुविधाबाट वञ्चित गराइनेछ। साथै अनुदान बापत लिएको रकम सरकारी बाँकी सरह असुल उपहर गरिनेछ।
अस्थायी आवास निर्माणका लागि उपयुक्त नहुने स्थानहरू: पानी जम्ने स्थान, ढुङ्गा खस्ने स्थान, पहिरो जान सक्ने स्थान, माटो भरेको वा पुरुवा माटो भएको स्थान, नदीको बगर वा सिमसार स्थान, स्थायी सक्रिय तथा गहिरो भौगर्भिक चिरा परेको स्थान र भिरालो स्थान।
निर्माण स्थलको निरीक्षण गर्दा कम्तीमा 2 मिटरसम्म गहिरो खाल्डो खनी परीक्षण गर्ने र पहाडी क्षेत्रमा चट्टान भएको सतह भेटिएमा गहिराई कम लिन सकिन्छ।
ह्याबिटेट फर ह्युमिनिटी नेपाल र निर्स नेपालको सहकार्यले जिल्ला प्रशासन कार्यालय जाजरकोटको समन्वयमा जनहितमा जारी सन्देश।